اور اخلاق کے کارناموں کی تکمیل اور کے سلسلوں کو پائے تکمیل تک پہنچانا اللہ تعالیٰ نے ان کی قسمت میں لکھا, اور یہ سلسلہ حضرت رحمت اللہ علیہ کے زمانے میں گویا عموم اور شروع اختیار کر گیا. یہ ہمارے یہاں جو سلسلے ہیں رمضان مبارک کے خانقاہ کا نام دیا جاتا ہے. خانقاہ تو کیا ہے, بارہ بزرگوں کی ایک نقل ہے. ان کے یہاں رمضان گزارنے کیا اللہ تعالیٰ نے موقع عطا فرمایا, اور پھر ان کے بعد ان بزرگوں کی ہدایت اور تاکید کی بنیاد پر کہ بھائی اپنی اپنی جگہ پر یہ سلسلہ اس طرح شروع کیا جائے کہ اللہ کے کچھ بندے وہاں جمع ہو جائیں اور وہ گویا اس مہینے کو صحیح طریقے سے گزارنے کی کوشش کریں. ہمارے یہاں یہ جو سلسلہ ہے رمضان مبارک کا, حضرت شیخ رحمت اللہ علیہ کی ہدایت پر ہماری اس مسجد میں یہ رمضان کا سلسلہ 1971 سے شروع ہوا. پہلا اعتکاف یا 1971 میں ہوا تھا, اور اس وقت سے الحمدللہ برابر یہ سلسلہ یہاں پر رمضان مبارک کا جاری و ساری. اس وقت تو میں آج کی مجلس میں ہمارے اس رمضان مبارک کے نظام الاوقات کو آپ کے سامنے بیان کروں گا. ویسے گزشتہ رمضانوں میں تو معمول اور عادت یہ رہی کہ 19 یا 20 کو رہنا گزشتہ جو شام گزری اس وقت اس کو عموماً بیان کر دیتا تھا, اور بچ جاتا باقی رہ جاتا تھا تراویح کے بعد. لیکن یہ دیکھا کہ بہت سے احباب جو ہیں جو یہاں رمضان گزارنے یا آخری اشرا گزارنے کے لیے آتے ہیں, اور وہ ہیں مغرب کے وقت پہنچتے ہیں, تو جو باتیں وہ مغرب سے پہلے کہی گئی اثر کے بعد کی مجلس میں ان کے سامنے آتی نہیں, اور اس کی وجہ سے بھی جو ہے بہت سی کمی رہ جاتی ہے ان کی طرف سے ان چیزوں کی رعایت اور اس کی پابندی کے معاملے میں کوتاہی کا صدور ہوتا ہے. اسی لیے پھر یہ خیال آیا کہ آج کی مجلس جس میں سبھی موجود ہوں گے اس نظام الاوقات کو تفصیل سے آپ کے سامنے پیش کیا جائے. ہمارے یہاں جو نظام الاوقات ہے جو وہی ہے جو تقریباً حضرت شیخ گور اللہ وطلبو کے یہاں رمضان میں ہوا کرتا ہے. ہمارے حضرت مفتی اعظم فقیر الامت حضرت مفتی محمود حسن صاحب رحمۃ اللہ علیہ نے 1985 میں یہاں اس مسجد کے اندر رمضان گزارا ہے. اس زمانے میں بھی یہی تقریباً معاملات ہوا کرتے تھے اوقات کی تاریخ کے اعتبار سے, اور وقتی مسالے اور ضرورتوں کو سامنے رکھتے ہوئے کچھ جزوی ترمیم اس میں ہو تو ہو, باقی بنیادی اور اصولی اعتبار سے رمضان کا یہ جو نظام ہے یہ وہی ہے جو حضرت شیخ رحمۃ اللہ علیہ اور ہمارا حضرت مفتی صاحب نور اللہ مرتضیٰ کے یہاں ہوا کرتا تھا. وہ ایک نقل ہے اللہ کے نیک بندوں کی, اور اللہ تعالیٰ کے یہاں پر اس طرح کی نقلوں پر بھی جو ہے آدمی کے لیے نجات کے فیصلے کر دیے جاتے ہیں, بلکہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی نقل اتارنے ہی کو جو ہے اللہ کی دشمنی کا ذریعہ قرار دیا گیا. گویا حضور صلی اللہ علیہ وسلم کی نقل اور پیروی اور آپ کے بعد آپ کے آنے والے صحیح جانشینوں کے جو طریقے رہے جو اسی سنت سے ماخوذ رہے, یہ کوئی نئی چیز نہیں ہے. کسی نئے آدمی کو متاع نہیں بنایا جا رہا, متاع تو نبی کریم صلی اللہ علیہ وسلم کی ذات ہی ہے. البتہ زمانے اور حالات کے اعتبار سے رمضانوں کی وجہ سے جو طبائع میں فرق آتا ہے ان کا لحاظ کرتے ہوئے ان حضرات نے ان طریقوں میں کچھ جو ہے کچھ زمانے کے حالات کی بنیاد پر کچھ ترمیم کی. یہ کوئی حقیقت نہیں ہے کہ اصولی اعتبار سے یہ ضروری تھی. تمہارا رمضان المبارک کا یہ سلسلہ ہمارے یہاں جو ہے یہ ہمارے ہی بزرگوں کی دین ہے, انہیں کی تاکید اور انہیں کے حکم پر یہ سلسلہ یہاں پر جاری کیا گیا, اور جاری ہے. وہی ان کا حکم اور ان کی وہ ہدایت ذہنوں میں ہے انہوں نے تاکید فرمائی ہے اور ہمارے بزرگوں کا ایک طریقہ یہ رہا ہے اخلاق کا کہ جو چیز بزرگوں کے سامنے ہوا کرتی ہے اور ان کی تاکید پر اس کو باقی رکھنے ہی کو اپنی شہادت سمجھتے ہیں. حضرت عبداللہ ابن عمر بن عاص رضی اللہ تعالیٰ عنہ کی روایت موجود ہے, تو عبادت کا بڑا احتجاب کرتے تھے, رات بھر نماز دن بھر روزہ اور قرآن پڑھتے تھے کثرت سے. ان کے والد بزرگوار حضرت عمر بن عاص رضی اللہ تعالیٰ عنہ نے شکایت کی شادی کے بعد جب وہ بیوی کے حقوق کی ادائیگی میں ان کے اس طور عبادت کی وجہ سے کمی آ رہی ہے. بارا جیسا کہ اہل جانتے ہیں بخاری شریف میں تفصیلی روایت موجود ہے, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم خود تشریف لے گئے اور آپ نے اس سلسلے میں ان سے گفتگو فرمائی اور وہ ان کو کچھ ہدایت ہے قرآن کے پھر آپ کا قیام بھی کتاب میں ہونا چاہیے کہ جس میں جس کی وجہ سے دوسرے حقوق کی ادائیگی میں کوئی کوتاہی اور کمی نہ ہو. بارہ اس سلسلے میں ان سے وہ بہت زیادہ آگے بڑھے ہوئے کمی کروائے, قرآن کتنا پڑھنا چاہیے, روزے کس طرح رکھنے چاہیے, وہ کھانا روزے رکھتے تھے تو پھر اس میں کمی کروائے. بارہ دوسرا اور کمی کروانا چاہتے تھے کہ انہوں نے جو ہے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے اسلام کر کے اس کمی میں کچھ کمی کروائی. بارہ جو بات میں کہنا چاہتا ہوں وہ یہ ہے کہ بعد میں جب بڑھاپا آ گیا اس بڑھاپے میں وہ ان چیزوں پر جیسا کہ عمل ہونا چاہیے بڑھاپے میں ذوق اور ہوا کی کمزوری کی وجہ سے کر پاتے نہیں کہ اگر ہم اس کی تلافی کر لیتے تھے جیسا کہ روایتوں میں ہے, اس وقت وہ تمنا کرتے تھے کاش نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے جو میرے لیے کبھی تجویز کی تھی میں اس کو قبول کر لیتا. سوال قائم کیا ہے شعبہ حدیث نے کہ آپ نے ان کے لیے جو تجویز کیا تھا کہ جو قرض واجب تو نہیں تھا وہ اگر چھوڑنا چاہتے تو چھوڑ سکتے تھے, پھر کیوں یہ تمنا کر رہے ہیں کہ میں اس کو قبول کر لیتا؟ اس کا جواب کیونکہ شعبہ نے لکھا ہے کہ اپنے بہو کے سامنے ایک عمل جو طے ہوا ہے گویا وہ حضرات صحابہ یہ چاہتے تھے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم ہم کو اس دنیا میں جس حالت میں چھوڑ کر کے گئے ہیں ہماری اس حالت میں کوئی تبدیلی نہیں آنی چاہیے, عملی اعتبار سے کوئی کمی نہیں ہونی چاہیے. گویا معاملہ کا جو سلسلہ نبی کریم صلی اللہ علیہ وسلم کی نگاہوں کے سامنے تھا اب آپ کے دنیا سے تشریف لے جانے کے بعد اس میں کمی نہیں ہو, اس لیے وہ انہوں نے یہ تمنا کی, ورنہ یہ سارے اعمال تو نوافل کے قبیل سے تھے, اگر وہ اس کو چھوڑنا چاہتے تو شریعت اعتبار سے کوئی گناہ اور قباحت نہیں تھی. بہرحال ہمارے بزرگوں کے یہاں ایک طریقہ یہ بھی رہا ہے کہ اپنے بڑوں کے سامنے جو سلسلے جو کام شروع کیے جاتے ہیں ان کو چھوڑنا دوبارہ پسند نہیں ہوتا, انہوں نے کام کے لیے کہہ دیا تو گویا دل میں خواہش ہوتی ہے کہ ہم زندگی کی آخری سانس تک بزرگوں کے لگائے ہوئے اس طریقے پر قائم رہے. ہمارے حضرت مفتی صاحب رحمۃ اللہ علیہ اپنے والد بزرگوار حضرت مولانا حامد حسن صاحب جو حضرت شیخ الہند رحمۃ اللہ علیہ کے شاگرد اور حضرت شیخ الاسلام مولانا حسین احمد مدنی رحمۃ اللہ علیہ کے وکیل درس تھے, ان کا واقعہ بیان کرتے تھے کہ دیوبند سے فراغت کے بعد ان کو حضرت شیخ الہند رحمۃ اللہ علیہ نے تو جو ضلع بجنور کے اندر ایک قصبہ وہاں حضرت کا قائم کیا ہوا ایک مدرسہ ہے وہاں پر بھیجا تھا, تو حضرت فرماتے ہیں بوڑھے اور میری دلی خواہش یہ ہوئی کہ وہ محٹور چھوڑ کر کے وطن گنگوہ میں آ جائیں اور زندگی کے بقیہ دن وہاں پورے کریں. کا اس سلسلے میں میں تو کتابت کی تو ساری تفصیلات حضرت شیخ العزیز مولانا زکریہ صاحب اور ان کے خلفائے کرام, یہ کتاب ہے مولانا یوسف مفتی یوسف صاحب لدھیانوی رحمۃ اللہ علیہ کی, اس کی دوسری جلد میں خلفائے کرام میں مولانا حضرت مفتی محمود صاحب کا تذکرہ ہے, ان کے والد کا ایک قصہ مذکور ہے, آپ قائم دیکھ سکتے ہیں بہت حاصل ہوئی. بھارت اخیر میں انہوں نے سارے مفتی صاحب کے سارے مطالبوں کے باوجود نیٹو کو چھوڑ کر گنگو منتقل ہونا پسند روانہ نہیں کیا آخری میں جب ان کے مفتی صاحب کی دلیلوں کا کوئی جواب نہیں رہا آخری میں ایک بات کہی کہ کل کو میدان حشر میں حضرت شیخ علی رحمۃ اللہ علیہ اس سے پوچھیں گے کہ تجھے وہاں بھیجا تھا تو نے وہ جگہ تم چھوٹی تو میں کیا جواب دوں گا. تمہارا ہمارے اخلاقی کے یہاں ایک چیز دوری نہیں ہے اور یہی وہ چیز ہے جو ان بزرگوں کو دین کی خدمت کے اوپر جمائے رکھتی. آپ ہمارے اس زمانے میں جو سب سے بڑی کمی ہے وہ یہی ہے کہ اپنے اکابر بزرگوں کے ساتھ تعلق قائم کرنے کے بعد تعلق کی جو نوعیت ہونی چاہیے اور جو مضبوطی ہونی چاہیے کہ ان کے ہدایتوں کو گویا اپنے لیے ضروری سمجھ کر اس پر عمل کا اہتمام کریں وہ بات باقی نہیں رہی. اسی لیے ہمارے دینی خدمات میں بھی وہ جان باقی نہیں تو نظرات کے یہاں کی خیر یہ تو کوئی ضمنی بات تھی. میں یہ عرض کر رہا تھا کہ یہ سلسلہ لینا ہمارے یہاں ہے پچھلے کئی سالوں سے بار بار میرے دل میں یہ ہمیشہ خیال آتا ہے کہ یہ سب جمعنا نہ آنا ہو اس چپکے سے کسی مسجد میں بیٹھ کر تنہائی میں جو ہے یکسوئی کے ساتھ رمضان گزارا جائے کسی کے ساتھ بات چیت کی بار بار ہی لیکن بات کوئی اس کی وجہ سے وہ بدل گئے مجبوری اس سلسلے کو دوبارہ کوئی دل نہیں چاہتا اس طرح کہ گویا اس مجمعے کو میں دل سے پسند نہیں کرتا ہوں. لیکن حضرت کی تاکید ہے حضرت کی ہدایت ہے اس کے پیش نظر گویا یہ چھوڑنے کے لیے بھی طبیعت جو ہے آمادہ نہیں ہوتی. کبھی دل میں خیال آتا ہے کہ حضرت رحمت اللہ علیہ کے جو مخصوص احباب ہیں ہاں ابراہیم صاحب ہیں اس کے قاسم صاحب ہیں اس کے بھارت صاحب ہیں ان کے سامنے بات پیش کر کے ان سے یہ عرض کروں جو مجھے اجازت دے دیں کہ جو ہے آپ میں یہ عرض کرنا چاہتا ہوں کہ یہ ہمارا نظام الاوقات وہ تقریبا وہی ہے جو ہم شیخ رحمت اللہ علیہ کے یہاں تھا اور یہ مقصد اس کا صرف اتنا ہی ہے کہ ہمارے رمضان کے اوقات جو ہیں صحیح طریقے سے گزرے. ہمارے بزرگوں نے اس بات کا اہتمام کیا کہ رمضان کا کوئی لمحہ کوئی گھڑی جو ہے وہ بیکار جو ہے ضائع گزرنی چاہیے. حضرت شیخ رحمت اللہ علیہ کہنا جہاں یہ فضائل رمضان کے اندر حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کی روایت کی تشریح کے ضمن میں حضرت مولانا خلیل احمد صاحب رحمۃ اللہ علیہ اور حضرت مولانا شاہ عبد الرحیم صاحب رائے رحمۃ اللہ علیہ ان حضرات کے چند معاملات کا ذکر کیا. یہ تو اس وقت جب کہ فضائل رمضان لکھی گئی تھی فضائل رمضان لکھے جانے کے سارہ سال کے بعد حضرت رحمۃ اللہ علیہ کو خیال آیا تو اکابر کے رمضان سے مستقل رسالہ یہ فضائل رمضان کے زمینے کے طور پر آپ نے ترتیب دلوایا جس میں ان اکابر کے معمولات کو خصوصیت کے ساتھ تفصیل سے بیان کیا. کیا مقصد ہے اس کا؟ مقصد یہی ہے کہ یہ چیزیں لوگوں کے سامنے آئے تو ان کو پڑھ کر سن کر پڑھنے والوں اور سننے والوں کو گویا یہ سمجھ پڑے کہ ہم اپنے رمضان کو کس طرح گزاریں ہمیں کس طرح گزارنا چاہیے. کسی چیز کی جب ترغیب دی جاتی ہے یہ کام کیجیے تو کام کی ترغیب کے بعد جب آدمی کے اندر تقاضا پیدا ہوتا ہے اس کام کو عملی طور پر انجام دینے کا تو پھر دوسرا مرحلہ یہ آتا ہے کہ اس کو کس طرح جب یہ شوق پیدا ہوتا ہے کہ بھائی رمضان کو وصول کرنا چاہیے تو رمضان کو وصول کرنے کا طریقہ کیا ہے. اسی لیے ہم شیخ رحمۃ اللہ علیہ نے اکابر کا رمضان کے نام سے جو رسالہ ترتیب دیا اور اس میں ہمارے بزرگوں کے حالات خود حضرت نے سوالات قائم کیے تھے اور اس سلسلے میں جوابات مانگ کر ہر چیز میں آدمی کو خیال آتا ہے کہ میں افطار کو سنداس کروں افطار کے بعد کتنا وقفہ رہنا چاہیے صحیح کب ہونی چاہیے. بہرحال مسائل کی جگہ پر ہیں چیزیں اپنی جگہ پر ہیں لیکن اللہ کے نیک بندوں کے معمولات اور ان کا انداز ان کی روش اس سلسلے میں کیا بھی کہ دل میں ایسے دل آدمی کے دل میں تمنا ہوتی ہے تو شیخ رحمت اللہ علیہ اسی تمنا کے تقاضے کو پورا کرنے کے لیے اکابر کے رمضان کے نام سے رسالہ یہ اسی لیے یہاں سنوایا جاتا. ہمارے یہاں یہ جتنی بھی کتابیں تعلیم کے اندر سنوائی جاتی ہیں تقریباً وہ ہیں تو حضرت کے یہاں سنوائی بھی جاتی تھی بات نئی ہے لیکن یہ وہ ہے جو حضرت رحمت اللہ علیہ زبانی تاکید فرماتے تھے اور بعد میں حضرت کے منتصبین خوبی اقبال صاحب رحمۃ اللہ علیہ اور دوسرے حضرات نے انہیں چیزوں کو किताबी शक्ल में मरतब किया तो आपके सामने पेश किया जा रहा है। बहरहाल चीज ये भी है कि ये जितने भी किताबें सुनवाई जाती है उनको आप गफलत से न गुजारते। आमतौर पर आजकल जो लोगों का विचार ये बना हुआ है कि जब तकरीर और बयान के तौर पर कोई चीज कही जाती है तो बयान करने वाले के दिल को देख करके ध्यान से सुनने की कोशिश करते हैं, और जब किताबी शक्ल में हालांकि किताबी शक्ल में जो है वो अगर इस्तेमाल के एतबार से और एतमाद के एतबार से देखा जाए तो भाई ने वो तो लिखी हुई चीज है, लिखी हुई होने की वजह से उसके अंदर सकाहत और ये रुतबत ज्यादा है। फिर भी जब किताब पढ़ी जाती है तो सब अपने मुंह से चेहरे झुकाकर मुराकबे में इससे चले जाते हैं कि उनके मुराकबे का असर पढ़ने वाले पर भी पड़ता है। ये तरीका सही नहीं बल्कि जरूरत है कि किताबें जो सुनवाई जाए उनको ध्यान से सुनो कि फजाइल के रसाइल और उसमें हजरत शेख रतुल्लाह ने भी बातें लिखी है। जो लोग हदीस पढ़ते पढ़ाते हैं और हदीस की शुरुआत का मुताला करते हैं जानते हैं कि शुरुआत के शारहीन ने एक एक हदीस की शराब जीन में जो बहसें की है और जिन निकात को वादे किया है अगर शेख रतुल्लाह ने अपनी पूरी जिंदगी में हदीस का दर्स देने के बाद उसके जो खुलासे हजरत के जहन में थे वो सारी चीजें आपने इन फजाइल की किताबों में दर्ज की है। ये कोई मामूली चीज नहीं है। ये जो पढ़ने पढ़ाने वाले अहले इल्म है वो बहुत से मुताले के बाद उसकी कदर करेंगे, वरना लोगों को पता ही नहीं एक एक जुमला होता है लेकिन वो कितना कीमती है, कितने बड़े मुताले का हासिल है, कितने औकात के मुताले के बाद ये चीज नतीजे के तौर पर आदमी के जहन में आ सकती है। ये तो जो करते हैं वो जानते हैं। मैं यह अर्ज करना चाहता हूँ कि ये किताबें जो पढ़ी जाती हैं उनको भी आप गौर से सुनो। बारह अभी जो है अभी तो मेरा मकसद ये था कि मैं हमारे निजामुल औकात के मुताबिक तफसील बयान करूँ। तो हमारे निजामुल औकात के अंदर दो किस्म के मामला हैं, एक तो जिनको हम तामीर करते हैं इज्तिमाई मामला, यानी वो जिनको हम सब मिल करके अंजाम देते हैं। नमाज का वक्त आया और अपने वक्तों पर जमात के साथ नमाज पढ़ी जा रही है, इससे पहले भी सुन्नत है, बाद की सुन्नत है वगैरह। इसी तरीके से दूसरे जो यहाँ तरतीब दिए गए तरावी जमात के साथ पढ़ी जा रही है, सब मिल करके पढ़ रहे हैं, या ये अभी बयान की मजलिस है रोजाना 12:30 से लेकर 1:15 तक पौन घंटे की जो मजलिस होगी ये इज्तिमाई अमल है। असर के बाद से लेकर इफ्तार से पहले 15-20 मिनट पहले तक जो मजलिस होती है किताब सुनाई जाती है, या इसी तरीके से जो है ये अभी इस मजलिस के बाद और घंटे के लिए मुजाकरे के तौर पर नमाज ये नमाज की तस्की की गरज से जो हल्के लगवाए जाते हैं। तो बहरहाल ये रात को तरावी वगैरह से फारिग होने के बाद यासीन का खत्मा और फिर वो जो सुनाई जाती दुआ और ये सब गया एक इज्तिमाई और उनके अलावा दूसरे जो औकात हैं आराम को छोड़ करके उसमें अपने तौर पर लोग कुरान पाक की तिलावत करते हैं, कोई तस्बीह पढ़ता है, कोई दुआ में मशगूल है, या तहज्जुद के औकात में रात को सोना छोड़ करके नफल वगैरह के अंदर मशगूल होते हैं। ये सब इंफिरादी मामला में शुमार होते हैं। तो बहरहाल हमारे इस निजामुल औकात के अंदर कुछ चीजें वो हैं जो इज्तिमाई तौर पर तजवीज की गई है। पहली बात तो ये जहन में रहे कि भाई इज्तिमाई तौर पर जो मामला तजवीज किए गए यहाँ आने वाले को चाहिए कि उन इज्तिमाई मामला का अहतमाम इज्तिमाई तौर पर करें, इसलिए कि यहाँ जब हम सब मिल करके एक निजाम के मातहत चल रहे हैं ये कोई फर्क वाली नहीं है। कोई कुरान में नहीं आया है कि भाई 12:30 से लेकर 1:15 तक की मजलिस होगी या ये होगा, कोई हदीस में नहीं आया है। बाद अल्लाह जो होते हैं उनको जहाँ एतराज का मर्म होता है तो वो हर चीज में जो है एतराज की शक्ल पैदा करते हैं। तो ये कोई फर्जबाजी है क्या? अगर फर्जबाजी तो नहीं है, आपका यहाँ आना कहाँ फर्जबाजी था? आप अपने घर पर रहे आजादी के साथ अपनी मंशा के मुताबिक और अपने तरतीब से अगर आपको रमजान गुजारना था तो यहाँ आने की जहमत दोबारा करने की जरूरत नहीं थी। अपनी अपनी जगह पर रहते और अपने 24 घंटों का निजाम अपनी मर्जी के मुताबिक तरतीब देकर उसके मुताबिक 24 घंटे गुजारते। आप पर कोई पाबंदी नहीं की, आप पर कोई गुना का कोई फतवा जारी नहीं किया जाता, कुछ नहीं। आप लोग यहाँ आए और यहाँ आकर के अपने आप को इस निजाम के ताबे बनाते हुए पेश किया गए, मम्मी इसमें शरीक होना चाहते हैं, तो बोला आपने अपना पैमान कर लिया कि यहाँ जिस तरह रमजान गुजारा जाता है हम भी उसके मुताबिक रमजान गुजारने का आपसे वादा करते हैं। अब अगर आप उसके खिलाफ करेंगे तो ये अमली अहद पैमान जो था उसकी खिलाफ वर्जी होती है। और अहद पैमान आप जानते हैं चाहे वो कौली हो या अमली हो, दोनों को वाजिब इज्तिमा है, वाजिब अमल है। बहरहाल ये इज्तिमाई मामूलात जो है उनके मुताबिक मैं अर्ज कर रहा था, मौसम के आदत से मैं भी अर्ज करूंगा कि बाद इज्तिमाई मामूलात की अदायगी में बे इंतहा कोशिश जो है गफलत होती, जैसे जहाँ तरावी खत्म हुई जिधर का सलाम फेरा नहीं कि आधा बल्कि पौनी मस्जिद उठ जाएगी एकदम और उधर भागे, तो उधर भागेंगे आप तो क्या मस्जिद से बाहर निकल जाएंगे? आपका एहतिकाफ वहां मस्जिद का जो पट्टा बना हुआ है कल जो मैंने बताया था मस्जिद की हर की तानी की भी, उससे आगे तो आप जा सकते नहीं। अगर जब आप डंडा लेके खड़ा नहीं है आपको रोकने के लिए, लेकिन आपने जिस एहतिकाफ की नीयत की है एहतिकाफ का वो हुक्म और तकाजा आपको रोक रहा है कि इससे आगे नहीं जाना। आप जो खड़े हो और खड़े होकर उधर भाग रहे हैं तो कहां जा रहे हैं? एक मिजाज बन गया हमारा आम, हम मस्जिदों में भी आम दिनों में नमाज के लिए जब जाती है तो सलाम फिरा नहीं उसके दर पर, ये शैतान फर्ज नमाज तो छुड़वाने से ना आती दराज में से, लेकिन सलाम के बाद जो इत्मीनान की कैफियत होनी चाहिए दुआ वगैरह नमाज से पहले सुन्नतों को इस अंदाज से अदा करना चाहिए। आज पूरे आलम में देखेंगे आप इस मिजाज में कमी आ तो जाए, लोग पहले आमतौर पर मस्जिद में आते अजान की आवाज सुनते हैं बड़ी थे, हालांकि मालूम है कि भाई हमारी मस्जिद के अंदर जमात से 15 मिनट पहले या 20 मिनट पहले अजान होती है, अजान की आवाज सुनी ये खुद दलील है कि अब जमात में 15 मिनट बाकी रह गए हैं, अब घड़ी देखने की क्या जरूरत नहीं। लेकिन शैतान दिखला था दिखा देख करके क्या अभी तो 10 मिनट बाकी, क्या अभी इतना जल्दी मस्जिद में जाकर क्या करेंगे? किसी जगह का सफर हो ना और गाड़ी का टाइम देखे कि भाई गाड़ी कितने बजे आती है ट्रेन के 11:30, हाँ 11 बजे पहुंच जाना था, एक घंटा पहले पहुंच जाना था यहाँ तक वहां तो, हालांकि आपको मालूम है कभी गाड़ी पहले नहीं, और अगर पहले आएगी तो अभी पहले वो जा सकती नहीं है जैसा कि लोगों का उसूल है, फिर भी वहां आप घंटा और एक घंटा पहले से जाते और यहाँ मस्जिद के अंदर आने की बात क्या मार, ये तलब कीजिए जिस चीज की जितनी अहमियत दिलों में होती है उसके मुताबिक आदमी उसके साथ मामला करता है। हमारे कुलूब में दुनियावी अस्पार दुनियावी उमूर की जो अहमियत है उसके पेश नजर वहाँ इन चीजों का इस्तेमाल करते हैं यहाँ नहीं करते। हालांकि हजरत मौलाना मुसीबुल्लाह साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि आदमी जमात से 8 घंटा पहले से अगर वो नमाज की तैयारी शुरू करे वगैरह करके तो ही सही तरीके से जमात के साथ नमाज अदा कर सकता है। अगर आदमी को दिल में तमन्ना है कि मुझे जमात के साथ नमाज अदा करनी है तो उसको इसका एहतमाम करना चाहिए। भारत मैं तो एक मिजाज को बताना जा रहा था, आजकल हमारे मिजाज में इतनी तब्दीली इतनी तब्दीली कि दीन से दूर होते जा रहे हैं कि अजान की आवाज सुनने के बाद भी घड़ी देखेंगे और अगर किसी वजह से आ भी गए जल्दी तो वो हौसले वजू करने के बाद वो अंदर से शुरू अब सीधी घड़ी तक उधर आती नहीं तो खिड़की या दरवाजे के इस वजह से देखें अभी तो 4 मिनट बाकी, वह 4 मिनट बाकी तो जमात खाने में जाने की क्या जरूरत, अभी हौसले पे ही खड़े रहो बातें करो इन 4 मिनट से फायदा उठाओ बातें करके। ये हमने मिजाज बनाया, जब ये मिजाज होगा क्या क्या मिलेगा, वह अल्लाह ताला की तरफ से भी जैसी तलब होती है वैसा मामला यहाँ जाता है। तो वहां उसमें अदा कर रहा हूँ कि इस तरह के जो ये इल्जाम होते हैं
इस हमारे इसी मिजाज को बदलने के लिए और उसके अंदर जो कमजोरियां हैं उन कमजोरियों को दूर करने के लिए ये सब कुछ मेहनतें की जाती है। तो बहरहाल मैं ये अर्ज कर रहा था कि ये जो इज्तिमाई अमाल है, इज्तिमाई अमाल के सिलसिले में जो बड़ी कोताही थी जिसकी तरह इशारा किया यासीन शरीफ पढ़ो, तो बड़ी तादाद जो है यासीन शरीफ पढ़ती नहीं। अब यासीन के बाद भाई खत्म यासीन के बाद क्योंकि हम लोगों को गलत इत्तला दे रहे हैं। यासीन के बाद खत्म तो किया करने वालों ने किया, लेकिन बड़ी तादाद लोग इसने नहीं किया। भाई ये दुआ यासीन के खत्म के बाद कैसी? हजरत मौलाना अली मियां साहब रहमतुल्लाह फरमाते हैं कि हदीस में आता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है और वो ऐसा अंदाज इख्तियार करता है और अपने आप को ऐसा दिखलाता है कि जिससे लोग समझे कि ये नेमत उसको मिली हुई है। तो हुजूर फरमाते हैं कलाबी से सौबई जूरी कि वो आदमी झूठ के दो कपड़े पहनने वाले की तरह है। आम तौर पर लिबास दो कपड़े होता था, नीचे की एक चादर लुंगी के तौर पर, ऊपर की निदा के तौर पर। गोया सुराए हदीस लिखते हैं इसका मतलब यह है कि वो आदमी सर से लेकर पांव तक झूठा है। तो अब हम यहाँ आकर के दुनिया वालों को तो ये दिखला रहे हैं कि हम कायम हैं और एहतिकाम में हम रह करके यहाँ के खानकाही निजाम से जो तो, जो फायदा उठाया जा रहा है उस फायदे को हासिल कर रहे हैं। जाहिर तो नहीं कर ये नेमत हमें मिली और हकीकत में इस नेमत से हम क्या है महरूम है। तो हम झूठों में शुमार हूँ, ये तशरीह मैं अपनी तरफ से नहीं कर रहा हूँ, हजरत मौलाना अली मियां साहब रहमतुल्लाह अलैह ने फरमाया है। तो बहरहाल मैं ये अर्ज करना चाहता हूँ कि यहाँ जब हम आए बैठे हैं तो जैसा अपने आप को दिखला रहे हकीकत में भी ऐसा बनने की कोशिश करें, इसी तरह बनना चाहिए। दिखला रहे कि हम एहतिकाम हैं तो एहतिकाम के तकाजों को पूरा करना चाहिए, दिखला रहे कि हम इस निजाम से जुड़े हुए हैं तो इस निजाम के तकाजों को पूरा करना चाहिए और इस निजाम के माध्यम से जो चीजें हैं उसका इस्तेमाल करना चाहिए। बहरहाल और इंफरादी मामला के अंदर भी वक्त को जाया नहीं करना है बल्कि तो अपना काम करना है। ये तो उसी तौर पर मैंने बताया था कि ये निजाम के अंदर जो हिस्से अब जो है तफसील जुजवी तौर पर फनूई तौर पर बताता हूँ कि भाई जैसा मैं इस वक्त से शुरू करता हूँ जो हमारा पहला निजाम जो है इस वक्त जो हम बैठे हुए शुरुआत वहीं से कर ली जाए। ये तो रोजाना आपको 12:30 से लेकर 7 बजे तक पौन घंटे का एक वक्त वो है जिसमें ये मजलिस एक इसमें आपको अपने वक्त पर आकर जुड़ना है, जो बातें कही जाए कहना कह रहा है सुनवाए तो सुने और इस नीयत से सुने। कहने वाले की नीयत भी जो है वो अल्लाह और उसके रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम को पहुंचाने की हो और जो है वो अपने आलमी तफव्वो मकसूद न हो, सुनने वालों की नीयत भी इतनी चटखाले की न हो बल्कि अमल की हो और जो है नीयत के साथ एहतिसाब। जितने भी काम किए जाते हैं उसमें एहतिसाब बहुत जरूरी है कि सारी मेहनतें बुजुर्गों की खिदमत में हाजिरी ये इसी एहतिसाब की कैफियत को हासिल करने के लिए। हदीस में जो रमजान की फजीलत आए मन साम रमजान ईमान व एहतिसाब वो फिर अलहुमा तकद्दम मिन ज़म्बी या मन काम लैलतल क़द्र ईमान व एहतिसाब वो फिर अलहुमा तकद्दम मिन ज़म्बी जिसने रमजान के रोजे रखे ईमान के साथ और एहतिसाब के साथ। ऐसे लैलतुल क़द्र का क़याम किया ईमान एहतिसाब का लफ्ज आता है कि एहतिसाब क्या किताबुल ईमान में इमाम बुखारी रहमतुल्लाह अलैह ने मुस्तक़िल एहतिसाब के लिए बाब क़ायम किया। एहतिसाब का मतलब क्या किसी अमल पर अल्लाह ताला की तरफ से जो अजर और
सवाब दिया जाता है उस अमल को अंजाम देते वक्त उस अजर और सवाब का तसव्वुर करके उस अमल करते वक्त ये सोचना कि मेरे इस अमल पर अल्लाह ताला मुझे ये अजर और सवाब अता फरमाएंगे। जैसे किसी बड़े आदमी ने आपको कहा ये करो आपको इनाम मिलेगा, पहला नंबर आएगा तो उसको ये इनाम, पहला नंबर लाने वाला पहले नंबर की जब मेहनत करता है तो साथ में ये ध्यान में होता है कि पहला नंबर आने पर मुझे ये इनाम पहले नंबर वाला मिलेगा। अल्लाह ताला ने जिस अमल पर जो अजर और सवाब देने का वादा फरमाया तो अल्लाह ताला के उस अजर और सवाब का भी दिल में, इसलिए ये भी जरूरी चारा कि क्या है खदाए रमजान में सुनवाई जाती है, रोजे पर क्या सवाब है, तरावी पर क्या सवाब है, फजाइल कुरान जो सुनाई जाती है कुरान की तिलावत पर क्या सवाब है, फजाइल नमाज जो सुनवाई जाती है नमाज के और नमाज के बाद नमाज पढ़ने पर क्या सवाब है, फजाइल जिक्र सुनाई जाती है एक एक कलमा सुभान अल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह एक एक कलमे पर अल्लाह की तरफ से क्या सवाब, ये सारी चीजें हमारे जहनों में होनी चाहिए और इन अमाल को अंजाम देते वक्त ये दिल में ये एहतसाब होगा तो ही तरक्की होगी। हजरत मौलाना शाह फजल रहमान साहब गर्व मुरादाबादी रमतुल्लाह अलैह फरमाते आओ मैं तुमको एक नुस्खे कीमिया बताऊं, जब भी कोई काम करो तो सुन्नत की पैरवी के साथ करो, जब मस्जिद में दाखिल होना है तो गोया आदमी दुआ पढ़ ले बिस्मिल्लाह सलात व सलाम अला रसूलिल्लाह अल्लाहुम्मा अफ्तली अबवाब रहमती फिर दाया पांव अंदर दाखिल करे फिर बायां पांव दाखिल करे, और ये सब करते वक्त दिल में ये ख्याल हो ये इसी तरह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने भी किया है और इसी तरह मस्जिद में दाखिल होते थे और मेरे इस तरह होने के बाद अल्लाह ताला मुझे अजर सवाब अता फरमाएगा। खाली कर लेना नहीं, करने के साथ साथ ये इस्तेहजार ये ख्याल उसी को हजरत फरमाते हैं अगर चंद दिनों में साहिब रिश्वत न हो जाओ ये एहतसाब, ये एहतसाब उसी वक्त में हासिल होगा जब आदमी उसके लिए क्या करेगा मेहनत करेगा। दोबारा मैं ये अर्ज करना चाहता हूँ कि भाई इस हमारे इस मजलिस के बाद मुसारा वाला आशाए रजा है ये पौने घंटे की सवाए से लेकर दो बजे तक जो मजलिस होगी नमाज के मुताबिक ये हजरत शेख रहमतुल्लाह अलैह का मैं मतलब हूँ हजरत शेख रहमतुल्लाह अलैह का रमजान में ये मजलिस नहीं हुई, हमारे हजरत कारी सिद्दीक साहब बानवी रहमतुल्लाह अलैह का ये मजलिस हुई, कौन सी ये जो नमाज के मुताबिक वाला है पर मुझे ये ना कहे बात किसी ने वहां हजरत शेख के यहाँ मुद्दा मुद्दा कहा क्या ये चीज नहीं थी लेकिन और वजह उसकी देखो आने वालों में मुख्तलिफ किस्म के लोग हैं आवाम भी हैं और बहुत से ऐसे हैं जिनकी नमाजों को सुन्नत के मुताबिक और शरीयत के मुताबिक बनाने की जरूरत है, उनकी क्या जो अहले ईमान है उनको भी चाहिए कि अपनी नमाजों का जायजा लेते रहें। हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह का रकूला आपके साहबजादे हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह का नकल पर फरमाते हैं कि कुरान हदीस और पढ़ाते पढ़ाते और फतवा देते देते 60 साल गुजर गए उसके बावजूद आप कभी नमाज पढ़ते हैं तो नमाज में कोई ऐसी सूरत पेश आती है कि उसका हुक्म क्या है ये मालूम करने के लिए नमाज के बाद किताबें खोलकर देखना पड़ता है। एक मुफ्ती आजम ये बात कह रहा है वह जमीन में नहीं है किसका हुक्म है, तो वाकया ये कि नमाज के मसाइल का जो है वो सिलसिला तो बहुत फैला हुआ है। बारह नमाज को सही तरीके से अदा करना हर मुसलमान का फरीजा है, बड़े बड़े सहाबा इसका एहतमाम करते थे। आपने रिवायत पढ़ी होगी हजरत अब्दुल्लाह बिन मसूद रजी अल्लाह तआला फरमाते हैं अल्लाहु सल्लिबिकुम सलात रसूलिल्लाह सलात क्या मैं तुमको नमाज नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम वाली नमाज पढ़ के न बतलाऊं, बाकायदा नमाज का तरीका बता है। हजरत उस्मान रजी अल्लाह तआला खलीफे वक्त हैं इतनी बड़ी दुनिया के बड़े हिस्से के ऊपर जिनका हुक्म चल रहा है वो वुजू का पानी मंगवा रहे और मंगवा करके लोगों को बतला रहे हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस तरह वुजू किया था تو یہ وضو کا طریقہ، نماز کا طریقہ، نماز میں پڑھی جانے والی جو چیزیں ہیں، قرآن کی آیتیں یا سورتیں یا دوسرے دعائیں، تشہد ہے، دعا ثنا ہے، باقاعدہ حضرت مولانا یوسف صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ ان ساری چیزوں کی دل میں وہ قدر ہونی چاہیے جو حضرات صحابہ کے قلوب کے اندر تھی. یار پہلے کا ایک طبقہ وہ ہے جو اس کو معمولی چیز سمجھ اور اس کی مشغولی کو نعوذ باللہ بعض لوگ گویا اپنی شان سے کم سمجھتے. یہ بھی ایک بہت بڑا مرد ہے جو اہل علم کے اندر آیا ہوا ہے. نہیں، یہ تو بڑا اونچا مقام ہے. نماز سے بڑھ کر کون سی چیز؟ قرآن والی کی صلاح ضرور فرماتے ہیں، اسی نماز کی درستگی کے لیے اور اسی کو ٹھیک کرنے کے لیے اگر مل کر ہم محنتیں کریں گے، مذاکرہ کریں گے، تو یہ اللہ تعالیٰ کے یہاں بڑا مقبول عمل ہے. دوبارہ یہ جو اس کے بعد مجلس ہوگی، اس مجلس کے اندر ایک تو یہ ہوتا ہے، اس میں وہ اہل عمل ہوتے ہیں، ان کو باقاعدہ حلقے بنا کر حلقے کا ذمہ دار ٹھہرایا جاتا ہے اور چیزیں سنوائی جاتی ہیں، پڑھی جاتی ہیں دعائیں، خدا کے کسی کو کبھی ہو. ایک اہل جو اچھے عالم تھے ماشاء اللہ، انہوں نے خود مجھے بتلایا کہ ان حلقوں میں بیٹھے. ایک میری غلطی کہ بچپن سے زندگی سے چلی آ رہی، مجھے نہ اس کے اوپر تنوع ہوا. ان حلقوں میں بیٹھنے کے بعد بہت سے مطلب ایسا ہوتا ہے، ہم ہر چیز کے اندر ریویلیوشن کرتے ہیں اور مینٹینینس کرتے ہیں. مکان جو ہوتا ہے تو دو سال چار سال کے بعد اس کے اندر جو ہے رنگ رومان کرائیں گے، اس کو ٹھیک کرائیں گے. لیکن ایک نماز ایسی ہے کہ بچپن سے جیسی سیکھی چلی آ رہی، اس میں کبھی دوبارہ نظر ثانی کرنے کی ضرورت اس نے محسوس نہیں کی، اس کو ٹھیک کرنے کی. حالانکہ غلط بارہ یہ مجلس بڑی بارہ مجلس ہے، بلکہ میں بھی کہوں گا کہ ہماری مجلسوں میں اس کو سب سے زیادہ اہمیت حاصل ہے. پہلے جو اس کے ذمہ دار بنائے جاتے ہیں، ان کو بھی چاہیے کہ بڑے شوق اور رغبت کے ساتھ اس کے اندر توجہ سے کام لیں. آپ کی اس توجہ سے کسی ایک اللہ کے بندے کی نماز درست ہو جائے گی تو وہ آپ کی نجات کے لیے کافی ہے. لا الہ الا اللہ ربک لا ظلم لا خیر الا کا من دون النام. حضور صلی اللہ علیہ وسلم نے حضرت علی رضی اللہ تعالیٰ عنہ کو فرمایا تھا کہ تمہارے ذریعے سے اللہ کسی ایک آدمی کو ہدایت دے دے تو تمہارے لیے سرخ اونٹوں سے بہتر ہے. دوبارہ ایک اس کے بعد ذوق کی نماز آپ سے نیا سلسلہ شروع کرنے جا رہے ہیں. ہمارے مہان ابراہیم صاحب نام برکاتہ میں وہ بھی ایک چیز ہے، مفید مؤثر ہے، ہم بھی اس کو اس سے شروع کریں گے. ہر نماز کی اقامت سے پہلے ایک حدیث حضرت نے وہ حدیثیں بھی ترتیب دلوائی ہیں، بہت سے حدیث ہیں، معاشرت کے متعلق، معاملات کے متعلق، اخلاقیات کے متعلق. آج ہمارے اندر جو ہے، ہمارے سماج میں، ہماری سوسائٹی میں جو کمی پائی جاتی ہے اخلاقیات کے اندر، معاملات کے اندر، اور اسی طرح معاشرتی حقوق کی ادائیگی میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اس طرح ان چیزوں کی طرف بڑے اہتمام کے ساتھ متوجہ فرمایا ہے. اردو کی حدیث ہی پکڑ، ایک حدیث عربی میں پڑھیں گے، یہ خالی رضوان صاحب کو یہ کام سونپا گیا ہے، تو ان شاء اللہ پانچوں نمازوں کی سلسلہ سے شروع ہوگا. وقت وہی نماز کے کھڑے ہونے کا وقت ہے، بس اتنا ہوگا کہ کھڑے ہونے کا وقت ہوتے ہی بجائے قیامت کے وہ یہ حدیث سنا لیں گے، وہ پوری ہوگی، اس کے بعد یہ کام ہوگا، یہ کوئی ترمیم نہیں. اور جو اپنے اپنے وقت، کیونکہ اقامت کا وقت جب آنے والا ہوتا ہے تو سب لوگ اپنی سنتوں وغیرہ سے فانی ہو کر انتظار میں بیٹھے ہوئے ہوتے ہیں، تو جو توجہ اس وقت ہوتی ہے. بارہ ایک یہ احادیث سنائی جائے گی عربی میں اور اس کا ترجمہ. یہ بھی بہت اہم سلسلہ ہے جس میں اخلاقیات، معاملات، معاشرت کے متعلق نبی کریم صلی اللہ علیہ وسلم کی ہدایتیں ان کو پیش کیا جائے گا. آج بہت سی مرتبہ آدمی نماز روزے کا اہتمام کرتا ہے، لیکن معاشرت سے تعلق رکھنے والے اور معاملات سے تعلق رکھنے والے شرعی احکام کو چھوڑ دینے کے نتیجے میں اس کی ساری عبادتیں بیکار ہو جائیں. بھائی آپ نے صحیح طریقے سے روزی نہیں کمائی تو پھر نتیجہ کیا ہوگا؟ آپ کی نماز، آپ کا روزہ، آپ کی عبادت اللہ کے یہاں قبول ہونے والی نہیں ہے. اور دوسروں کے حقوق ہمارے اس لیے اس کی اہمیت کے پیش نظر ایک تو یہ और ज़ोहर की नमाज के बाद जो है वो हमारे यहाँ खत्म खाजगान होता है। खत्म खाजगान ये नहीं है हमारा काबिल हसन को हजरत शाह साहब जहंगीर अलमौलू जमीर के अंदर जो है ये जो तसव्वुफ के चार सिलसिले हैं चिश्तिया नक्शबंदिया कादरिया और सोहरावर्दिया उन सिलसिलों के मशायख हैं। हदीस में जिन मखसूस कलमात की मखसूस फजीलत में आई है तो उन कलमात को बाद में तरतीब देकर उसको अपनी मुश्किल और जो है अपने मकासद कामयाबी के लिए पढ़े से ये वजीफे पढ़े जाते हैं तो वजीफे जितने भी हैं बास तो वो है जो हदीस में आता है ये पढ़ोगे बाद वो है जो बुजुर्गों के तजुर्बा किए हुए कैसा पढ़ने वजह से हकीम लोग तजुर्बा करके भाई ये बूटी इस्तेमाल करने पर ये बीमारी दूर होती है ये अल्लाह का नाम इतना पढ़ने पर मगर बहुत से लोग वजीफी बन जाती है तथा भी हम तलाे फरमाते हैं ये वजीफा वो वजीफा कभी बनता उसके फर्ज नमाज का भी इतना अहतमाम नहीं जितना ये बात सही नहीं आजकल एक मुद्दा ये भी है तुम्हारा खैर ये हमारे यहाँ काबिल है हल मुश्किल और जो है मकासिद में कामयाबी के लिए उसके तो सिलसिले चिश्ती का हमारा सिलसिला चिश्तिया सिलसिला है तो सिलसिले चिश्तिया के अकाबिल के यहाँ इस मकसद के लिए जो कलमात हदीस वगैरह के वो सामने रख करके तरतीब दिए गए बहुत दूसरे सिलसिलों के खत्म खानदान के मुकाबले में सिलसिले चिश्तिया का खत्म खानदान जो है बड़ा आसान है। उसमें 360 मरतबा जो है पहले ला हौला वला क़ुव्वता इल्ला बिल्लाह तो ये कलमा वह पहले 300 मरतबा आई 360 फिर 360 और बाद जो पढ़ने वाले क्या होते वो काम को तो आ गया बताने जो खींचे तो अभी तो चल रहा है कोई अब वही समझता है तीन दाने हाथ में आए इन तीन दानों में तो अभी गुलाम वाला भी पढ़ रहा है और सुरह अल-मुशर्रफ भी और उसके बाद दोबारा वो तो कर रहा है और अपने शाम से यूं समझता है कि मैंने बड़ी होशियारी से काम किया। हालांकि जो तरतीब थी वो बाकी नहीं थी तरतीब ये थी कि पहले ही कलमा भी इसके साथ पढ़ रहा पूरा हो गया उसके बाद वो कौन सा सुरह वो भी खत्म हो तो ये होशियारी 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 नहीं ये जो कहने वाला कहता है वो इसीलिए कहता है ये मैंने इसलिए कहा कि बहुत से लोग अपने सामने अपने आप को होशियार शुरू करते हैं इसलिए करते करते हालांकि होशियारी नहीं होती नादानी है तुम्हारा ये खत्म जो है कि कोई सुन्नत से वह इसी अंदाज से साबित नहीं है उन लोगों ने अपने तरीके से लेकिन हजरत हकीम उलुम्मत खानवी नवर कदम के यहाँ खानका इमदादिया थाना बोल में बड़ा अहतमाम था और आपके बाद हजरत के खलीफे अजल हजरत शाह बलाउद्दीन साहब हरदोई रहमतुल्लाह अलैह के यहाँ भी बल्कि बाकायदा लोगों के यहाँ से जो खतूत आते थे जिसमें कोई मखसूस दुआओं के लिए उसके लिए बाकायदा हमारे पास का हमारा ये तो कोई यहाँ की खूसियत नहीं है वो आप अपने तौर पर कोई आई हुई मुसीबत के मौके पर अपने घर के लोगों ये मैंने तरीका इसलिए बता दिया कि आप अपने तौर पर घर के लोगों को जमा करके भी पढ़ना चाहें तो रोजाना भी पढ़ सकते हैं हफ्ते में एक मरतबा भी पढ़ सकते हैं या जब जरूरत पेश आए उस वक्त भी उसको पढ़ सकते हैं और आम तजर्बा यह है कि उसके बाद जो दुआ की जाती है वो अल्हम्दुलिल्लाह कबूल होती है वो मुसीबत भी दूर होती है तजर्बा है क्योंकि हदीस का है क्या वादा नहीं बात साफ सुन लीजिए तो तुम्हारा कहने का हासिल यह है कि ये क्योंकि ये हमारे सिलसिले चिश्तिया का है ये भी मदरसे का साल भर का चल रहा होता था उसको छोड़ा नहीं जाता और उसके बाद दुआ होती है दुआ के बाद जिक्र की मजलिस है। अब ये जिक्र की जो मजलिस है जिक्र की इस मजलिस के अंदर जो है वो जिन हजरात को जिक्र जहरी
کہ لوگ اس میں افکار مسلم ہیں کہ حدیث کے اندر جن مخصوص طلبات کی فضیلتیں آئی ہیں, سبحان اللہ کی یہ فضیلت, الحمد للہ کی یہ فضیلت, لا الہ الا اللہ کی یہ فضائل ذکر میں جیسا کہ آپ سنتے ہیں, ان افکار کو پڑھنے کے لیے اور پر جس ثواب کا وعدہ کیا گیا ہے اس کو حاصل کرنے کے لیے کسی کی اجازت لینے کی ضرورت نہیں ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا بتلا دینا یہ امت کے لیے کافی, آپ اس کو تو جتنا چاہیں جب چاہیں پڑھ سکتے ہیں, کوئی پابندی نہیں, لیکن انہیں اذکار کو کبھی دوا کے طور پر اور علاج کے طور پر استعمال کیا جاتا ہے. ایک تو غذا کے طور پر استعمال کیا جائے اور دوسرا غذا کو دوا یا علاج کے طور پر استعمال کروایا جائے, تو علاج اور دوا کے طور پر جو استعمال کرایا جاتا ہے تو وہ اس میں استعمال کرنے والا آزاد نہیں ہوتا, بلکہ معالج نے اس کے لیے جو طریقہ تجویز کیا ہے اس کا قابل ہوتا ہے. یہ ذکر جہری ہے, اگر کہ اس ذکر جہری میں کلمہ طیبہ بھی لا الہ الا اللہ اور افضل ذکر لا الہ الا اللہ جیسا کہ حدیث میں آیا ہے کہ اذکار میں سب سے افضل لا الہ الا اللہ ہے, اور پھر اسی کو خالی الا اللہ اور پھر اللہ اللہ اللہ, یہ سب کیا ہے؟ یہ دراصل ہمارے دل کے اندر اللہ کے نام کو جمع ہے. ویسے تو ان اذکار کی جو خاصیتیں بتائی گئی ہیں اپنی جگہ پر, لیکن ہم لوگ غفلت کے جس ماحول میں نشو و نما پاتے ہیں, پلتے بڑھتے ہیں, اس غفلت کے نتیجے میں ان اذکار کا جو اصلی نتیجہ ہمارا احادیث میں بتایا گیا ہے وہ ہمیں حاصل یہ ہوتا ہو کہ کرنے پر بھی دل کی کیفیت میں تبدیلی نہیں آتی. تو وہ حضرت صحابہ کا زمانہ ہے, پھر تابعین تبع تابعین کا, اب دن بدن جو ہے دور ملکوں سے دوری اور غفلتوں اور معاصی کی کثرت کے نتیجے میں ان اذکار کا جو صحیح فائدہ ہے وہ پورا حاصل نہیں ہوتا. تو علاج کے طور پر جو ہے بزرگوں نے یہ ذکر ظہری کے گویا علاج میں بھی تو دوا بھی دوسری نہیں, دوا بھی یہی لائے, یہ سمجھ لیا دوا بھی اسی کو لائے جس کو ذکر کو. اب یہ لا الہ الا اللہ الا اللہ یہ ضرب لگوائی جا رہی ہے, یہ اس طرح کی ضرب یہ کوئی حدیث میں نہیں آئی, یہ تو ایک علاج کے طور پر ہے کہ یہ غفلت کا جو پردہ پڑا ہوا ہے ایسا کرنے کی وجہ سے ان ضربوں کے نتیجے میں پردہ کیا ہے ٹوٹے, غفلت دور ہو, یہ طریقہ ہے علاج. تو جب یہ علاج کے طور پر ہے اس لیے ہر ایک کو نہیں, تو تاکہ روزانہ وغیرہ بھی سنتے ہیں کہ ذکر جہری جن کو بتایا گیا ہے جو کر دوسروں کو کرنا ہے جو وہ اپنے طور پر اور تصویر لے کر جیسے عام طور پر بغیر سر ہلائے اور بغیر کسی ضرب کے لائے لائے والا ہے بصیرت آپ کے سامنے آئے تو کوئی بات کرے تو آپ اس سے گفتگو کر سکتے ہیں. تو بہرحال کہنے کا حاصل یہ ہے کہ یہ ظاہری جو ہے وہ حقیقت میں ذکر تو ہے لیکن ذکر کے علاج والا ہوتا ہے, تو معالجے والا دوا جو ہوتی ہے وہ کبھی جتنا بتائے گا جس طرح بتائے گا فلاں ٹائم اور اتنی گویا اتنی مقدار میں ہونی چاہیے اس طرح ہونی چاہیے اسی طرح ہوتی ہے, اس میں کوئی فرق نہیں. اس لیے جو ذکر جاری کرنے والے جن کو بتایا گیا وہی کرے, باقی دوسرے اس وقت یا تو اپنی جو معاملہ تصویر تو عام تصویر یہ تو عام علاج عام تصویر جو ہے وہ گزار میں سے بھی کہوں گا کہ بہت سے ذکر جہری کرنے والے ذکر جہری کو کافی سمجھتے ہیں, نہیں کہ صبح شام کی جو تسبیحات ہیں تیسرا کلمہ چوتھا کلمہ پہلا کلمہ استغفار سے, اگر تیسرا چوتھا کلمہ جیسے کہ غیر القلیدین کہتے ہیں تو یہ کہاں کی حدیث, تیسرا کلمہ کے نام سے تو کچھ نہیں آیا لیکن سبحان اللہ الحمدللہ لا الہ الا اللہ اس کی فضیلت تو آئی ہے. ہمارے بزرگوں نے ان سارے کلمات کو ایک لڑی میں پیرو کر کے پڑھنا آسان ہو جائے تو اس کا نام رکھ دیا کیا یا لا الہ الا اللہ وحدہ لا شریک لہ له الملک ولہ الحمد لله رب العالمین. اب اس کی بہت بڑی فضیلت آئی ہے حدیث کے اندر, اب اس کلمے کو یاد کرانے کے لیے اس کا نام رکھ دیا چوتھا کلمہ, کہ حدیث میں چوتھا کلمہ نہیں آیا لیکن حدیث میں یہ کلمہ اور اس کی فضیلت صحیح حدیث میں بخاری میں موجود ہے. تو یہ تو بچوں کی تعلیم کے لیے سب پانچواں کلمہ رد کفر اور یہ شرک اور اس سے اور جتنے ایسے وائرس ہیں ان سے نکالنے کے لیے یہ حدیث کے اندر جو دعائیں اس کو اس میں جمع کر دیا گیا. یہ کوئی مقصد یہاں پر صرف بچوں کو یاد دلا کر یہ چیز عمل میں لانا. اب آپ اس کو اس سے دوسرے دورے کرنے کا نام دو یا نہ دو عمل ہو تو کرنا ہے بیچ میں اس کی نہ کی جائے. تمہارا کہنے کا اصل یہ ہے کہ یہ جو تیسرا کلمہ چوتھا کلمہ سبحان اللہ الحمدللہ لا الہ الا اللہ یہ وہ اذکار جو فضائل ذکر میں آپ سنتے ہیں یہ وہ اذکار ہیں جو مسنون ہیں اور وہ ہر ایک کو کرنے آئی الذین آمنوا اذکروا اللہ ذکرا کثیرا وسبحوه بکرۃ واصیلا. صبح اور شام کے اوقات میں کچھ جیسا لوگوں نے بتایا اس کا کچھ مقدار ہونی چاہیے. روزانہ آپ پہلا کلمہ تیسرا کلمہ درود شریف استغفار سو سو تین پہلے تو 300 اب وہ 300 بزرگوں نے لوگوں کی مشغولیتیں اور حالات دے کر 100 100 100 100 بھی اب تو ہمارے مولوی لوگ پورا کرتے نہیں. یہ پوچھتے بھی پڑھتے ہوتا کبھی ہوتا نالا ہو جاتا کبھی چھوٹ جاتا ہے کرتا ہوں. اب یہ بھی نفس پہ نفس جب ہوتا ہے اپنے شیخ کے سامنے بھی صحیح حالات نانے دیتا نہیں. ہمارے حضرت عارف صدیق صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ کوئی خواب ایسا دیکھا ہو تو وہ بڑے جوش و خروش کے ساتھ بیان کریں گے دو دو چار چار بہت سی خط میں بھیجیں گے لیکن یہ اعمال میں کوتاہی ہو کبھی بتلاتے نہیں کہ مجھ سے اعمال میں کوتاہی ہو. جو بتلانے کا ہے وہ نہیں بتلاتے وہ نہیں بتلانے کا ہے وہ بتلاتے. بہرحال یہ پھر پوچھتے ہیں کیسا کیا کیا ناگا ہو یعنی وہی ہفتے میں بہت دھیمے سے بتائیں گے اور دو مرتبہ ہفتے میں بتائیں گے چار پانچ مرتبہ نہیں. دیکھو یہ نقصان ہے یار کو ظاہر کرنے سے بھی ہوگا تب یہ حالت ہوگی. تیسرا ایک تو حالات بتلاتے ہیں پھر بتانے پر بھی ان کو جو ہدایتیں دی جاتی ہیں ان ہدایتوں پر عمل نہیں کرتے. ایک تو مطلب عمل کیا ہوگا مطلب ختم آئے گا کہ عمل کیا فائدہ ہوا اور پھر جب چھوٹ جاتا ہے تو کبھی ختم دکھتے ہی تاکہ کہیں تو کوئی پکڑانا یہ سب مصیبت ہے. اسی لیے تو اسلام نہیں ہوتی مسلسل لگا رہا ہے آدمی تب بات ہوتی ہے. ہمارا کہنے کا حاصل یہ ہے کہ یہ صبح شام کی تسبیحات وہ تو ہر ایک کو پڑھنی ہے ذکر جاری کرنے کی وجہ سے وہ وہاں ہو جاتی. کوئی دوا کھائے تو دوا کھانے کی وجہ سے غذا سے چھٹی ملتی نہیں بلکہ دوا کا اثر بھی اس وقت ہوگا جبکہ آپ غذا استعمال کریں گے. غذا استعمال نہیں کریں گے تو اکیلی دوا سے کام چلنے والا نہیں. سب جانتے ہیں دوبارہ کہ صبح شام کی تسبیحات جس میں پہلا کلمہ تیسرا کلمہ درود شریف استغفار 300 300 کا اہتمام ہو رہا اس لیے کہ کثیرا ذکر کثیرا کثرت سے ذکر اور کثرت سے درود. تو حضرت گنگوئی رحمۃ اللہ علیہ فرماتے ہیں کہ کثرت کا ادنا درجہ 300 کا آنا اسلاف سے بھی مضبوط ہے تب 300 بھی نہیں 100 بھی نہیں ہوتا. اب یہ مصیبت ہو گئی کیا ہوگا لیکن بس اس کے بعد بھی چاہتے یہ ہے کہ ہم شہادت معاملہ پر پہنچ جائے. سرنا کچھ نہیں مگر یہ امید ہے بزرگی ہمیں مل جائے. یہ بے خیال اس کو محال اس کو جنوں والا معاملہ ہے. یہ تو ذمہ بات آ گئی. میں یہ عرض کر رہا تھا کہ یہ صبح شام اس کو بھی پابندی رمضان کے مہینے میں روز مرہ کی جو تسبیحات عام لوگ تو پڑھنی ہے روز مرہ کے جو معاملات ہیں ان کے بعد باقی وقت کو تلاوت کے اندر مشغول کرنا ہے. بہرحال یہ صبح شام کی تسبیح ہمارے اقارب کے حالات کو آپ پڑھیں گے تو بہت اہتمام سے لکھا اپنے بڑوں کو یہ سب کرنے کے ساتھ ہی ان ساری تسبیحات کو بھی بڑی پابندی سے پڑھنے کا اہتمام. آج کل ہم نہیں سمجھ رہے ہیں گویا یہ ہمارے اہل ملک کی تو عوام کریں اس کو ہم عوام کا کام سمجھتے ہیں. نعوذ باللہ جب ذہنیت بھی ہوگی تو کیا ہوگا. بابا کہنے کا حاصل یہ ہے کہ یہ تسبیحات یہ ذکر کا جو وقت ہے ذکر جاری جو کرتے ہیں کرتے ان کے علاوہ دوسرے لوگ اگر بتائیں مجلس میں ان کو چاہیے کہ وہ اپنی تسبیحات یا قرآن کی تلاوت یا نور شریف وغیرہ میں مشغول رہیں اور بارہ یہ وقت ہے. اس کے بعد
کہ مجلس ختم ہونے کے بعد اثر سے کچھ پہلے کیونکہ وہ 10 بجے سے اٹھے ہوئے ہوتے ہیں کچھ سستا رہا, لیکن یہ نہیں کہ بھائی سونے کی انتظار نہ رہی. بات تو دیکھتے رہتے وہ ایک تو اللہ کا بندہ بستر پہ آئے تاکہ ہمیں بھی بستر کھولنے کا موقع مل جائے. اتباع نقل اتارے, نقل ہم سونے میں گھومنے میں پھرنے میں اتارتے ہیں, پڑھنے میں ہمارے پڑھنے کے زمانے میں ہمارے ساتھی تو اچھی لطیفہ سناتا ہوں اور سابق قصہ جو آتا ہے 307 میں کہا وہ اٹھتا ہوگا سب کو دیکھتا ہوگا دوسروں کو دیکھ سونے کے معاملے میں اس پر عمل کرنے کے لیے دیکھا. حالانکہ یہ ایسی چیز نہیں تھی جس میں کیا اتاری جاتی, نقل تو اتاری جاتی ہے اس میں اچھے کا سونے والا اس میں نہیں ہے. خیر بہرحال ضرورت کی وجہ سے اگر آپ سنیں گے نانی ابھی میں گزاندار سے نکالنے کی عرض کروں گا تو بہرحال ویسے ہمارے اکابر نے مجاہدات کو جو ہے یعنی نفس کی خلاف ورزی اور جو ہے محنت اور مشقت جو اٹھائی جاتی ہے اللہ کے راستے میں انصاف اور تمام وداری نظام کو پیدا کرنے کے لیے, تو اس میں 4 چیزوں کو بنیادی حیثیت دی ہے مقدمین. اس میں ایک ہے تقلیل طعام, کھانا کم کیا جائے. تو ہمارے حضرت حامی رحمۃ اللہ علیہ فرماتے ہیں کہ بھائی یہ جیسا کہ امام غزالی رحمۃ اللہ علیہ ہے اور علوم میں تقلیل طعام کے ذمے میں ایسے ایسے عجیب و غریب قصے اور اتنے پر اتباع کرتے تھے اتنے سالوں تک اللہ تعالیٰ نے ان لوگوں کو کھوا دیے تھے, ایسے مضبوط دیے تھے کہ وہ ان چیزوں کو برداشت کرتے, کھانا کم کھاتے تو بھی ہمارا حالت ایسا ہوا کہ ایک ٹائم اگر نہ کھاویں تو ہمارے پاؤں کو چلنے سے بھی ڈگمگانے لگے. اس لیے یہ جو ہے تقلیل طعام والے اندازے کے لیے ہمارے قابل البتہ ایسا بھی نہیں کہ اتنا بھر دیا جائے کہ دن بھر جو ہے وہ بد ہضمی کی ناکامی آتی رہے. شیخ رحمۃ اللہ علیہ نے کہا ہے کہ تو افطاری کے بعد طلاق کے معافات کے لیے یا سحری کے اندر حفظ ما تقدم کے طور پر اتنا زیادہ کھا لینا کہ دن بھر جو ہے ڈکاریں آتی رہے, یہ صحیح طریقہ نہیں ہے. بارہ مدد خامی رحمۃ اللہ نے گھر پر یہ بتائے کہ بھائی کھاتے کھاتے جب طبیعت یا یہ اتمام میں کھاؤں یا نہ ساری طرف پیدا ہوا, اس لیے کہ معلوم ضرورت پوری ہو گئی. اب نفس محل جو ہے شربت کی وجہ سے کھانا چاہتا ہے, اقلا محسوس کر لیے ضرورت, اسی لیے نفس اور اقلا آپس کے فیصلے کے ٹکراؤ کے نتیجے میں تربت پیدا ہوتا ہے. حضرت مولانا مفتی محمد تقی صاحب عثمانی دامت برکاتہ فرماتے ہیں کہ اس زمانے کے اندر جو ہے ڈائٹنگ کے لیے یعنی لوگ اپنا وزن کم کرنے کے لیے یہ کم کرو یوں کرو فلانا کرو پتا نہیں کیا کیا کہتے ہیں. کہا کہ ہمارے حضرت نے جو بات بتلائی کہ کھانے میں اگر ایسا معمول اختیار کر دیا جائے تو کسی بھی ڈائٹنگ کی ضرورت نہیں. اس کا میں نے ڈاکٹر کا مضمون پڑھا, اس نے بھی یہی چیز لکھی تھی کہ آدمی کوئی کھانا چھوڑنے کی ضرورت نہیں, کھاؤ کئی بار کھانا اپنی ضرورت کے لیے ہے زندگی کھانے کے لیے نہیں ہے. اس لیے جو ضرورت پوری ہو گئی گھر پر طبیعت میں پیدا ہوا ہاتھ لوگ کبھی کسی ڈائٹنگ کی ضرورت نہیں. دوبارہ کھانے کے معاملے میں تو یہ ہوا ہمارے یہاں بھی آپ کو کوئی نگرانی نہیں تقسیم کرنے والے ہیں, میں نے کسی ایک کو بھی یہ ہدایت نہیں دی جاتی کہ دیکھتے رہو کون کتنا کھاتا ہے, بلکہ ان کو یہ کہا جاتا ہے کہ جتنا زیادہ مانگو اس کو دیا کرو, اس سے آپ بے فکر رہیں جتنا کھانا چاہے کھا سکتے ہیں. البتہ پیٹ آپ کا ہے, ہمارے گجرات میں کہاوت ہے کہ بھائی کھانا پرائے کا ہے پیٹ تو اپنا ہے اس کا لحاظ کرنا ہے. تمہارا اپنے طبیعت کا مزاج کا لحاظ کرتی ہوئی تقلیل طعام والا مجاہدہ تو ہمارے بزرگ کرواتے ہیں. دوسرا مجاہدہ ہے تقلیل جو ہے اختلاف تقلیل کلام تقلیل دوسرا مجاہدہ ہے تقلیل منع یعنی سونا کم سونا کم. پہلے زمانے میں سب کرواتے ویسے ہمارے رمضان کے نظام میں الحمد للہ تو رات کو تراوی ہوتی ہے سوا جانا سارے جانا نہا کر جائیں گے تو اس پر آپ کی افطاری مکمل ہو جاتا ہے. بارہ تقلیل منع یعنی ایسا کم سونا جس کی وجہ سے طبیعت کے اوپر اثر پڑے اور نیند کی کمی کی وجہ سے طبیعت کا جو نشاط وہ باقی نہ رہے اور نشاط اور چستی کے ساتھ جیسے عبادت ادا کرنی چاہیے وہ ادا نہ کر پائیں ایسا کم سونے کو کہتے ہیں. یہ تھا इकबाल ने लिखा है एक तहदन में आदमी को कम से कम 6-7 घंटे की नींद लेनी चाहिए। हमारे यहाँ रात को जो सोते तकरीबन 2-2.5 घंटे तो वो, और सुबह को जब सोएंगे आप तो 10 बजे से पहले उठाने को, खाने वालों को कोई उठ जाए अपने तो उनको भी ताकीद ये की जाती है तो जो पहले उठा हो उसको चलिए इस अंदाज से उठे कि अपने 7 बजे की नींद पर ऐसा न 10 बजे के बाद फिर सबको तो तकरीबन 5-4.5 घंटे वो मिलते हैं। रात को जो है 2-2.5 घंटे मिलते हैं, शाम को हुए और वो जैसा सबसे पहले का क्या आया था 8 घंटे गंभीरता नहीं सोचे होंगे यहाँ सोकर फिर हम अपने दाम में हम समझते हैं कि हम बहुत गुजार रहे हैं। हमें अपने अमाल का जायजा भी लेना चाहिए कि हमारा नफ्स हमें जो धोखा दे रहा है वो सुझा रहा है वो सही भी है कि गलत है, तो अगर आप सोचेंगे तो भी पता चलेगा। तो बहरहाल ये सोने के मामले में हमारे ये नहीं है, निजाम अलहमदिल्ला ऐसा बना हुआ है कि जरूरत की नींद पूरी हो जाए। जो शौकीन लोग हैं काफी अक्षरा है लिखा है कि लहरुल को हासिल करने की अगर आप 4-5 लाख आदमी काफी है तो क्या बनूंगा। हकीकत यह है जो हुफाज हमारे समझ में उन्हें हुफाज को कहा तो शेख अलहमदिल्ला ने क्या देखा जो हाफिल हाफिल होते थे जो ये बना लेते थे 2-3 की तो वो रात तरावी और खाने वगैरह तरावी से पानी होने के बाद फिर वो जो सोने का डायरेक्ट होते थे उसमें वो हरे अपना अपना कलाम सुना रहा है नमाज पढ़ी तो नमाज फिर भी हो जाएंगे। और कुरान का बहुत से तो खानका में इसलिए आते हैं कि उनको वहाँ तरावी में कुरान न सुना ना पड़े, अगर इस नीयत से आते हैं तो उसमें कोई ख्याल नहीं है। लेकिन बहरहाल ऐसा भी होता है, यहाँ अपने कुरान की हिफाजत जरूरी है, अगर यहाँ आने की वजह से मौका नहीं मिला तो नवाब को तो उसका अहतमाम होना चाहिए। और यही तरीका है कि आप अपनी डोरी बना रात भर उसका अहतमाम सुनते रहें, उसके लिए ऐसी जगह हैं खले हैं उन खलों में आप अपना काम कर सकते हैं या अपनी जगह पर ऐसे मामूली जहर के साथ आपका खड़ा हुआ साथी सुन सके दूसरों की नींद में खलल न हो ये हो सकता है। ये नींद के खलल वाला सुबह भी मैं सोच रहा था आराम के बाद ये सब लेते हुए आपका कुछ लोगों की जोर जोर से बातें करने की आवाज़ आती है, मैं सोच रहा था भी सो रहे तो अगर कोई जरूरत है बात करनी भी है ऐसे अंदाज की जाए कि जिसकी वजह से मान का विचार आज बूढ़े होते हैं मालूम की तबीयत ऐसी बनी हुई होती है कि दूसरे की बात करने की वजह से नींद आती नहीं। फिर इन हमारे जोशीले जवानों को अगर इससे मना कर देखो जरा नींद नहीं आती तो अलहमदिल्ला बात तो जो है पीछे हो गए फिर तो बेचारे साथ उसको सताए जो है नहीं रहते वो माना फिर ये इस काम को नेकी का काम समझते हैं रात को इसको सोने नहीं देना या खानदान में आकर भी अगर ऐसा मजा मिलेगा फिर उसकी इसलाह कैसे होगी और वो क्या लेकर के जाएगा। एक इसी बंदे को हमारी दाद से कोई तकलीफ पहुँचनी नहीं चाहिए। किसी मुसलमान की अदना भी आजादी की वजह से बेरूह और बेरूह होता है, इसलिए हमें आप अपनी इस जलाल के कदर के बावजूद जो है रात को जो घर में तशरीफ लाते थे सलाम करना सुनने सलाम करते थे लेकिन ऐसे आवाज से कि अगर कोई सोया हुआ हो उसकी नींद में खलल न हो और बेदार हो मगर इन चीजों का अहतमाम सलासम फरमा रहे हैं फिर हमें और आपको इन चीजों का दूसरों के आशय वाले भी मसले आराम के वक्त पर जोर से कुरान पढ़ना ये करना चाहिए उसकी इजाजत नहीं देते। तो कुरान की इजाजत नहीं देती तो ये बातों करनी बातों की इजाजत कैसे होगी। दोबारा मैं अर्ज कर रहा था कि बात चलने बदल के बाद के आराम की दूसरों को भी दूसरों का इलाज करते हुए
असर के वक्त आराम असर से पहले वाले आराम
दो चीजें तकलीले कलाम तकलीले इख्तिलात बात हादीसों की जड़ है। बल्कि आप अगर हादीस का मुताला करेंगे तो पता चलेगा बहुत से मौके पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नसीहतें फरमाई और ताकीद की नजात के तरीके बताए। पाकिस्तानी मन नजात या सुनना पहली चीज अमली का लेकर इंसान को बुखारी शरीफ की रिवायत मैयत मल्ली मां बहन रहिए और मां बहन फकीदई अजमन लहुल जन्ना और भी बेशुमार रिवायतें हैं जिनमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जबान पर कंट्रोल और उसकी हिफाजत की ताकीद। कुरान कहता है माया जुदु मिन कौल इल्ला लदैह रकीबुन अतीब, जो आदमी कहेगा वो एक निगरान अल्लाह की तरफ से फरिश्ता मुकर्रर है और वह कल को क़यामत में जब ये देखेंगे ना मा लिहाज़ा किताब मा युक़ादिरु सग़ीरतन वला कबीरतन इल्ला अहसाहा, कि हमारी फजूल बातें जब सामने आएगी यही हालात हजरत मुआज़ रज़ी अल्लाह तआला अन्हु की माया से मुकर्रर फरमाते हैं कि हुज़ूर ने सब सब अल्लाह का सब का खुलासा ना बतला दो अपनी जबान मुबारक पकड़कर देता है। इस पर हजरत मुआज़ ने अर्ज किया कि अल्लाह के रसूल क्या हम इसकी वजह से भी पकड़े जाएंगे हमारी हिम्मत होगी? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया लोगों को जहन्नम में उन्हें मिलाने वाली इनकी जबान की काटी हुई रेडियो, ये हमारी जबान कैंची की तरह चलती है, क्या बोलते हैं हमें पता भी नहीं। आधे लोग कहते हैं तो भी मानने के लिए इतना मैंने निकाले चार आदमी आए अगर बोलते वो भी आ रहे हैं जबान तकलीर कलाम करते हैं कि फजूल गुफ्तगू की वजह से दिल का नूर खत्म होता है, आमाल की वजह से कल्ब में गुनगुनानी कैफियत पैदा होती है, फजूल गुफ्तगू की वजह से वो खत्म हो जाती है। दोबारा ये जबान तकलीर अब उसको काबू में रखने में कोई हमारा नुकसान कोई जिसमानी तकलीफ क्या नहीं बोलेंगे तो बुखार ऐसा तो नहीं, नहीं बोलेंगे तो पेट में दर्द होगा ऐसा तो नहीं, कोई नुकसान होने फायदा ही होगा। इसलिए हमारे काम इसकी भी जाती है अगर शेख रहमतुल्लाह अलैह का हमेशा आदत समझ भाई वो का खूब आराम करो लेकिन बात हजरत हमेशा आपकी जबान गुआर करूंगा बात न करो पाबंदी हजरत कोई बात करते हुए अगर हजरत से पूछता हजरत क्या हजरत का एक विचार ये भी था बात खास खास लोगों का हाल मालूम बनाते थे कुरान का कहना था तो किसी के मुताबिक पता चलता कि वो मजलिस लगाए हुए है तो उस पर जितनी नाराजगी का इजहार करवाते थे किसी की मजलिस बाजिया गपशप गपशप जो है ना इस गपशप ने हमारा बेड़ा कर जरूरत अपना मिजाज ऐसा बनाओ कोई बात हमारी जबान से फजूल निकलनी नहीं चाहिए। यही इसी मिजाजे पर अगर आप अमल कर लेंगे ना तो इंशाल्लाह यहाँ से बहुत कुछ लेकर के जाएंगे इसी को पलने बाद अगर यही आ गया हमारी जिंदगी के अंदर तो बहुत कुछ आ गया है। दोबारा ये तीसरा मुजाहदा तकलीर कलाम का है कहा बात की और चौथा तकलीर कलाम वाला लोगों के साथ खलत मतलब मिलना जुलना यहाँ बहुत सारे लोग हैं वो तो अल्लाह की तरफ जो है ऐसा ताल्लुक कायम करना सबसे कट है। अब यहाँ तो और दिनों में जितने लोग नहीं थे उससे ज्यादा लोग लेकिन यहाँ वही सूफिया के इस्तिलाह खलवत दर हुजूर कि भाई आदमी मजमे में होते हुए भी ऐसा रहे जैसे कि अकेला किसी से कुछ लेना देना है अपने काम में ऐसा गुमसुम हो कौन गुजर है और कौन किधर है उसको पता नहीं टाइम आए बिस्तर किसका है इस फिक्र में हमारा मिजाज कैसा बना हुआ है। मस्जिद में आके कुरान भी अगर पढ़ रहे हैं कुरान कोई आए कुरान पढ़ते बोले कौन कुरान पढ़े कोई गुजरा कौन गया हमारा मिजाज इन चीजों में दिल लगाने की बजाय तो यही बना यही वो चीज है जिसने हमारा बेड़ा भर किया है। एक तमाशा देखने वाला जब तमाशा देखने में मशगूल होता है तो उसके पास से सारी दुनिया गुजर जाती है तो उसको पता भी नहीं। आपने देखा होगा क्रिकेट का वर्ल्ड कप जिस जमाने में चलता है और जो बाजारों के अंदर टीवी के सेट लगे हुए तो लोग खड़े हैं किसी तरह से कई साल पहले की बात है नौसारी जाना हुआ एक दुकान के सामने बड़ा मुद्दा और उसकी वजह से रास्ता भी बंद हो रहा था, रास्ते से गुजरने वाली गाड़ियां और भाई वाले जोर जोर से हॉर्न बजा रहे, लेकिन लोग खड़े हैं कि हफ्ते का नाम नहीं लेते। मैंने पूछा बात क्या है, वो असल में वहाँ टीवी है और टीवी पर वो मैच आ रहा है, लोग देखने में ऐसे मशगूल है कि पीछे शोर होता है उसको पता नहीं ना। ये है शौक को इस तरह होना चाहिए, आप अपने काम में मशगूल रहें, ये इख्तलात लोगों के साथ ये भी सिम में खाती है, बल्कि ये इलाजी के नतीजे में कल्ब की हालत जहर हो जाती है ना। जैसे हम कपड़े वपड़े पहन कर नाखून में बाहर जाते हैं तो बाहर जाएंगे वहां बाहर का धूल में लौट कर जमीन पर जो है ये लगाते हैं, लेकिन जिस माहौल में जा रहे हैं वहां थोड़ी बहुत धूल फिजा में उड़ रही है, वो धूल हमारे कपड़ों को लगती है, और यही जब घर आएंगे दोस्तों हम जो है झाड़ते हैं साफ करते हैं, अगर न करें तो कपड़े न दो तीन दिन के बाद या दो दिन के बाद कपड़े तो बदलने की जरूरत पेश आती है। तो यही हाल लोगों के साथ खलत पलत के नतीजे में आपके दिल पर दूसरों के दिलों का असर है, दूसरे के दिल की जो कैफियत है आप जब किसी के साथ बैठेंगे तो वो कैफियत आपके दिल पर क्या करेगी, असर करेगी, असर किए बगैर रहती ही नहीं। अगर मौलाना इलियास साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि किसी जब मैं इज्तिमा में था उस जमाने में अगर मौलाना इलियास साहब रहमतुल्लाह अलैह मेवात के इलाके में जब इज्तिमा होता था, हालांकि उस वक्त अगर मौलाना इलियास साहब जब इज्तिमा में जाते थे तो अगर शेख इस्लाम नाम सलामी मदनी अगर शाह खान साहब हल्दी और अकाबी को अपने साथ ले जाते, इन अकाबी के साथ उस जमाने के लगे हुए लोग वो भी माशाल्लाह ताजुदों के पावन सब कुछ वो मजमा भी कोई मामूली नहीं हो, फिर भी हजरत फरमाते हैं कि दो तीन दिन के इस्तेमाल के बाद लोगों के अखलाक की वजह से कल्ब में जो मैल और गुबार आता है उसको दूर करने के लिए अगर वक्त होता है तो हमें सालपुरी या नायकपुरी खानका में दो तीन दिन के लिए नहीं होता नंदाउद्दीन में रहते हुए एक दो तीन दिन का एहतिकाफ कर लेता, ये कुलूब की वजह से असर होता है। आप किसी के साथ भी बैठेंगे ये मत समझना कि ये बैठा हुआ बेकार गया है, नहीं हो सकता, हरेक से अपने दिल को बहुत कुछ बचाने की बदबूदार बदबूदार जगह पर आप बैठेंगे ना, तो अगर जो हूबहू बदबू आपके जिस्म और कपड़ों को नहीं लगेगी तो भी जब आप बाहर निकलेंगे तो बू का असर जिस्म और कपड़ों पर आके रहे और रहेगा थोड़ी देर। इसी तरीके से उलूब के असर किसी अपने आप का ऐसी सोलो इसी में तो बहुत अहम इसको करार दिया गया है, जो है जरूरी करार दिया कि अपने आप को इस तरह से मजलिसों से दूर रखें, तो बड़ा अकलील इख्तलात वाला नाम लोगों के साथ मिलने जुलने में क्या होनी चाहिए, हम इसके यहाँ भी आए हैं या दोस्ती करने के लिए नहीं आए, तो कहाँ से आया क्या करता है मैं ये करता हूँ अच्छा उसका फिर मैं जरा तुम्हारा फोन नंबर दे दूँ मैं नोट करूँ मेरा नंबर नोट करो यहाँ इसकी क्या तो दोस्तियाँ करते हैं। हजरत हकीम मोहम्मद रहमतुल्लाह के यहाँ तो वहाँ हजरत की खानकाह के अंदर जो कमरे होते थे छोटे छोटे आदमी जाकर देख लो दो दो आदमी रहते थे, तो वहाँ लिखा है हजरत आयद साहब रहमतुल्लाह अलैह फरमाते हैं कि हम जिस कमरे दो आदमी तो दो दो आदमी होते थे वो सिर्फ एक जब कमरे में दाखिल हो रहा है तो सलाम कर रहा है वो जवाब, उसके अलावा दोनों के आपस में बातचीत की नौबत नहीं है, कोई सिर्फ इसी खुद तो करते नहीं दूसरों को भी चैन से बैठने को बैठा जाके बैठे शैतान उसको वहां भेज देता है और उस बेचारे को भी काम करने देते हम तो डूबे सनम भी लेकिन हम तो तय करके आए कि कुछ लेके नहीं जाना लेकिन किसी दूसरे को भी आपसे लेके जाने देंगे नहीं, ऐसा काम होता है ना, उबड़ा होता है कूड़े में घुसा गया क्या जाता है, तो कहा सब कूड़े हो गए हालांकि सारी दुनिया कूड़ी हो गई तो बड़ा हुआ काम है, वो भी कहता मैं अच्छा होगा एक का अच्छा होना तो आसान है सारी दुनिया, लेकिन वही नहीं कहता कि मैं अच्छा हो जाऊं बल्कि सारी दुनिया कूड़ी हो जाए, ऐसा हमारा हाल है, इसका एहतमाम किया जाए। कि भाई ये अपना काम सही करो, ये खलक मदद इससे बचो, ये मुसाफे अब हमारे लिए निकलना मुश्किल होगा, निकलते हैं वो कुरान पढ़ो। चलो अभी अभी हरम में अभी हमने जाना हुआ था, हजरत मौलाना मुफ्ती तकी साहब उस्मानी मुलाकात कहने लगे कि ये मुसाफों के सिलसिले में कभी लोग बता नहीं लोगों को क्या हो गया, जाना और निकलना मुश्किल हो गया है ना, चलना मुश्किल हो सब कर। अरे यहाँ तो एहतिकाफ के रोजाना कोई आया मेहमान आया अगर और वो मैं उससे उसका मुसाफा करूंगा तो देखा कि किया सब या तो अच्छा गंदा बैल या तो किसी को इस पर सताना वक्त इस मुसाफे में आपका तो एक सेकंड गया, एक मिनट गया, तो आधा सेकंड मिनट गया, लेकिन जिससे कर रहे हो सौ आके उससे लिपटेंगे तो उसका क्या है, उसका वक्त क्या करेंगे, मेरा चलना तो क्या हिसाब से ताकीद करता हूँ कोई मुसाफ हमें मुझे हुआ यार हम सालों जाते थे हजर शेख से कभी मुसाफा करने की कोई जरूरत महसूस ही नहीं
करेंगे। हजरत थानी रहमतुल्लाह
خاص رمضان کے لیے کسی عمل کو کرنا یہ بھی مداوت والے حکم کے خلاف نہیں ہے. یہ بھی ایک قسم کی مداوت ہے. رمضان میں بہت سی چیزوں کا رمضان میں استعمال کیا جاتا ہے. اس لیے اور دنوں میں صحیح آپ ان دنوں میں یہاں قیام کرتے ہوئے آپ خواتین کو دعا میں دیں کھانے کا تو کہیں جانے کا نہیں. آپ آخر میں بیٹھے رہیے تو آپ نے کھایا بھائی جو باہر سنا تھا نا جو باپو نے اگر آیا پھر بھی کھانا ان کو ہی آ رہا تو مجھے ابو بکر کا اعلان سن کے مجھے تھا تو کہنے کا مطلب یہ ہے کہ کھانا تو کہیں جانے والا نہیں. اس کے لیے یہ سب کچھ ہی ہوتا ہے. اپنے کام میں لگے رہو ایسے رہو اور خود اللہ تعالیٰ آپ کو تمہارا یہ. اور یہ بات ان کی میں پہلے جمعہ کے دن کے بیان میں نے عرض کیا تھا یہ نشان اس وقت خاص ہے. بہت سے لوگ یہ لیلۃ القدر شب برات وغیرہ میں عبادتوں کا اہتمام کرنے والے بھی مغرب اور عشاء کے بیچ کے اس وقت کو ضائع کر لیں. حالانکہ بات ان کی ہمارے اکابر کے حالات آپ مطالعہ کریں گے تو لوگوں کو اس وقت کو خاص لگا کیونکہ بڑے نشان کا اور ایسا دوسرے لوگوں کو غفلت ہوتی آپ اس وقت سے فائدہ ہوتا ہے. اور اس میں آپ نماز دعا تلاوت تسبیح اور کھانا کھا کر کھانے کے بعد استنجا وغیرہ کا تقاضا ہے یہ بھی کرا. لیکن ہو یہ نہیں کہ اپنے آپ کے ساتھی کو استنجا آپ کو نہیں ہو بھی جا رہا کیونکہ بارات تو نہیں ہے. شادی کرام لے جا رہے ہوں تو وہ جا رہا ہے تو میں بھی اس کا باراتی بن کے جاؤں. تو آپ کے ساتھی کو تقاضا ہے پیسہ پکانے کا آپ کا نہیں ہے تو ابھی دوسرا چار آدمی مل کر کے جا. ارے بھائی یہ آپ کو الگ الگ جانا چاہیے تھا مل کر کے جا. ابھی بات تو اس کی چل رہی ہے اور باقاعدہ وہاں جب تک کہ وہ فارغ نہیں ہو جاتا وہاں تک یہ فارغ ہو گیا پھر بھی کھڑا رہتا ہے. اب مفتیوں سے پوچھ لو کہ بھائی اس کے بعد بھی کیا ہے کیا باقی رہتا ہے نہیں رہتا. تو یہ ساری چیزیں یہ صحیح نہیں ہے. ہاں یہ تو ضرورت ہے استنجا وغیرہ لازمی کو لازمی اسی لیے کہتے ہیں جائے ضرور جائے ضرورت کی جگہ ضرورت ہو تو سب تک ضرورت کر دیتے ہو آپ فائدہ پڑتے ہیں. ضرورت ضرورت جتنا وقت رہنا چاہیے تو باہر آپ استنجا وغیرہ کے تقاضوں میں بھی اپنے آپ کو وقت برباد نہ کریں. بس ضرورت جتنا ہو آ کے پھر وضو وغیرہ سے پانی نکلنا چاہیں. باتوں میں نہ یہ جو یوں سمجھ رکھتا ہے کہ بس یہ مٹی کی بات کا مطلب کھانے سے پارے ہو کر یا تو اس چیزیں میں پورا ہی کرو چاہے ضرورت کو جانا ہو یا نہیں تو بیٹھ کر باتیں کرو یہ ابھی بھی
دو بجے اذان ڈھائی بجے نہ
اللہ کی توفیق کے بغیر